यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। 900 मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको सुरुङको ब्रेक थ्रू। ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल सम्पन्न। बजेटले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने अर्थमन्त्री वर्षमान पुनको विश्वास। उदयपुरको त्रियुगामा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु। भारतमा लोकसभा निर्वाचनको मतगणना जारी। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाको 243 सीटमा अग्रता। र टी20 विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ। संखुवासभास्थित अरूण तेस्रो जलविद्युत आयोजनाको सुरुङको ब्रेक थ्रू कार्यक्रमलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले ऊर्जा क्षेत्रको प्रवर्धनका लागि सरकारले आर्थिक वर्ष 2081-82 बजेटमा निजी क्षेत्रको लगानी आकर्षित गर्ने पर्याप्त प्रावधान ल्याएको बताउनुभयो। आयोजना निर्माणपछि देशको विद्युत व्यापारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास प्रधानमन्त्री प्रचण्डले व्यक्त गर्नुभयो। प्रधानमन्त्री प्रचण्डले अघिल्लो महिना आफूले काठमाडौँ नौबिसे सुरुङ मार्ग र बहुद्देश्य मरीन डाइभर्सन परियोजनाको ब्रेक थ्रू गरेको स्मरण गर्नुहुँदै उहाँले राष्ट्रिय प्राथमिकताका आयोजनाहरूको अनुगमन र जानकारी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट श्रव्य दृश्यका माध्यमबाट लिइरहेको जानकारी दिनुभयो। त्यस अवसरमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्ति बहादुर बस्नेतले आयोजनाबाट देशको ऊर्जा क्षेत्रको विकासमा नयाँ आयाम थपिने बताउँदै आगामी 12 वर्षमा 28,500 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। आयोजनाबाट 900 मेगावाट विद्युत उत्पादन हुनेछ। अर्थमन्त्री वर्षमान पुनले सरकारले ल्याएको बजेटमा आन्तरिक उत्पादन तथा रोजगार सम्बन्धी कार्यक्रमलाई प्राथमिकता दिएको बताउनु भएको छ। राष्ट्रिय सभाको आजको बैठकमा आर्थिक वर्ष 2081-82 बजेटमाथिको सामान्य छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिनुहुँदै अर्थमन्त्री पुनले सार्वजनिक ऋणको प्रयोग उत्पादनमूलक क्षेत्रमा लगाई रोजगारी सृजना गरिने बताउनुभयो। नेपालका बैंकहरूमा अहिले पनि 5 खर्ब भन्दा बढ़ी रकम तरल अवस्थामा रहेको बताउनुहुँदै अर्थमन्त्री पुनले यसलाई प्रयोग गरी बजेटले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने विश्वास व्यक्त गर्नुभयो। अर्थमन्त्री पुनले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न बजेटले उच्च प्राथमिकता दिएको कार्बन उत्सर्जन गर्ने वस्तुहरूमा हरित कर यो वर्षदेखि शुरू गरिएको, राजस्व प्रणालीलाई सुधार गरी करको दायरा फराकिलो बनाउने नीति लिएको बताउनुभयो। अर्थमन्त्री पुनले नेपालमै उत्पादन भएका आलु प्याज र स्याउलाई संरक्षण गर्न 13% लगाउँदै आएको कर हटाइएको र बाहिरबाट ल्याउने यी वस्तुमा अग्रिम आयकर 10% भन्सार बिन्दुमा लगाउने जानकारी दिनुभयो। यसैगरी राष्ट्रिय सभाको अर्को बैठक जेठ 28 गते दिउँसो 1:15 बस्नेछ। प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष 2081-82 वार्षिक बजेटमाथिको छलफलमा सांसदहरूले बोल्ने क्रम आज पनि जारी रह्यो। 80 देखि जारी बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिने सांसदहरूले सत्तापक्षका सांसदहरूले प्रस्तुत बजेट समय सान्दर्भिक रहेको उल्लेख गर्नुहुँदै कार्यान्वयन पक्षमा जोड़ दिनुपर्ने बताउनुभयो। सांसदहरूले कार्यान्वयनको सीमा र समस्या औल्याइएकाले बजेट सन्तुलित रहेको भन्दै उद्देश्य प्राथमिकता आर्थिक सुधारका रणनीति तोकेर आएको बजेटको कार्यान्वयन सहज हुने बताउनुभयो। यस्तै केही सत्तापक्षका सांसदहरूले बजेट निर्माणका क्रममा सत्ता साझेदार दलहरूबीच पर्याप्त छलफल हुन नसक्दा अघिल्ला सरकारहरूले ल्याएका राम्रा र लोकप्रिय कार्यक्रमलाई निरन्तरता दिन नसकेको समेत औल्याउनुभयो। यस्तै विपक्षी दलका सांसदहरूले बजेटले देशको आर्थिक सुधारका लागि प्राथमिकताका क्षेत्रहरूको पहिचान गर्न नसकेको तथा वैदेशिक र आन्तरिक ऋणको भार बढ़ेको हुनाले कार्यान्वयन हुन सक्नेमा आशंका व्यक्त गर्नुभयो। सांसदहरूले बजेट महत्वाकांक्षी रहेकाले यसको कार्यान्वयन भने चुनौतीपूर्ण रहेको रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, निर्यात प्रवर्धनमा खर्चलाई केन्द्रित गर्नेतर्फ बजेटको ध्यान जान नसकेको र असारे विकासलाई परिवर्तन गर्ने कुरामा गम्भीर हुन नसकेको, वैदेशिक रोजगारीमा जानेलाई रोक्ने, ग्रामीण विकासको आवश्यकता पूरा गर्नेतर्फ समेत बजेटले ध्यान दिन नसकेको धारणा राख्नुभयो। सांसदहरूले कार्यान्वयनको दृष्टिले सन्तुलित बजेट आएको, तयारी वस्तुको तुलनामा कच्चा पदार्थको पैठारीमा करको दर कम गरिनुले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने र जनतामा आत्मविश्वास एवं आशा जगाउने बताउनुभयो। यसअघि प्रतिनिधि सभाको आजको बैठकको शुरूमा सांसदहरूले बाढ़ी पहिरो डुबानको जोखिम न्यूनीकरण गर्न, सरकारी विद्यालयको गुणस्तर सुधार गर्न, सरकारी कार्यालयका कामकाज र सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले वर्षायाम शुरू भएसँगै सम्भावित बाढ़ी पहिरो र डुबानको जोखिम न्यूनीकरणका लागि पूर्व तयारी गर्न, दुर्गम क्षेत्रमा समेत सहज आवत जावतको व्यवस्था गर्न र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे पुनः बस्नेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीले ऐतिहासिक सफलता प्राप्त गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको छ। प्रधानमन्त्री प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ। आज एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो। सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाड़ीको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो। प्रधानमन्त्री प्रचण्डले देशको प्रतिष्ठा बढ़ाउन निरन्तर मेहनत, संघर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टीमप्रति धन्यवाद व्यक्त गर्नुभएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा सम्भोटा लिपिमा पाठ्य पुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति दिएको छ। राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्य पुस्तक कार्यान्वयन गर्न गराउनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको हो। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्य पुस्तक तयार गर्न स्वीकृति दिइएको छ। लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष 2081-82 नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। नीति तथा कार्यक्रम पारित भएसँगै अब सरकारलाई असार 1 गते बजेट ल्याउने बाटो खुलेको छ। प्रदेश सभाको बैठकमा पेश भएको कार्यक्रमलाई सभामुख तुलाराम घरती मगरले निर्णयार्थ पेश गर्दा सत्तापक्षका प्रदेश सभा सदस्यको बहुमतमा नीति तथा कार्यक्रम पारित भएको हो। यसअघि प्रदेश सभा बैठकमा उठेका प्रश्नको मुख्यमन्त्री जोख बहादुर महराले जवाफ दिनुभएको थियो। बझाङमा गत असोज महिनामा गएको भूकम्पले क्षति पुर्याएका 2895 घर परिवार अहिले अस्थायी टहरामा बसोबास गर्दै आएका छन्। पीड़ित परिवारले भूकम्पले भत्काएका घर बनाउन सरकारसँग थप सहयोग माग गरेका छन्। बझाङबाट संवाददाता जगदीश रोकायको रिपोर्ट।
बझाङमा गएको असोज महिनामा आएको भूकम्पबाट पूर्ण रूपमा घर क्षति भएका परिवारहरूलाई केन्द्रीय सरकारले अस्थायी टहरा बनाउन प्रति परिवार 50,000 दिएपछि अहिले बझाङका अधिकांश भूकम्प पीड़ित परिवारहरू टीनको टहरामा बसोबास गरिरहेका छन्। पीड़ित परिवारले टीनको अस्थायी सानो टहरामा जेनतेन गुजरा गरिरहेका भए पनि भत्केका र दर्के सर्केका बस्न नमिल्ने घरहरू हटाएर त्यहाँ अर्को नयाँ घर बनाउन पाए हुन्थ्यो भन्ने गाउँलेहरूको धारणा रहेको देखिन्छ। यसका लागि सरकारले घर बनाउन आर्थिक सहयोग गरिदिनु पर्ने थलारा गाउँपालिका नौ फकालीका गोपाल विष्ट बताउनुहुन्छ।
अस्थायी टहरा दिएको छ 50,000 हामी तामाडै बस्छौ, सानो भयो त्यो घर, पक्की घरलाई देला भन्ने आशामा छौ।
उहाँ जस्तै जय पृथ्वी नगरपालिका 10 चैनपुरका लक्ष्मीराज जोशी देवानको परिवार पनि अहिले तिनको टहरामा जेनतेन दिन काटेका भए पनि सरकारले सानो पक्की घर बनाइदिए हुन्थ्यो भन्ने चाहना राख्नुहुन्छ।
हामी टहरामा अहिलेसम्म जीवन बिताइरहेको छु,
अहिले त दुवैजना उनीहरू बसिहाल्छौँ, त अब केटाकेटी पनि आएपछि त टहरामा जिन्दगी कसरी बिताउनु, पक्की घर त चाहियो।
यसै सन्दर्भमा बुङ्गुर नगरपालिकाका मेयर जय बहादुर धामीको पनि यस्तो धारणा रहेको छ।
पुननिर्माण प्राधिकरणले चाहिँ यो खालको मापदण्ड अनुसारको चाहिँ घर बनाउन हुन्छ भन्ने खालको कार्यविधि दिइदियो भने नगरपालिकाले पनि हामीले पीड़ितहरूले पनि आफ्नो घर बनाउँथे त्यो मापदण्ड अनुसार, पछि चाहिँ शोध भर्ना गर्न पाए हुन्थ्यो भन्ने खालको मेन्टालिटी छ, हाम्रो पनि त्यही हो।
प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइङ्केल पनि सरकारले अब पुननिर्माणमा जोड़ दिनुपर्ने बताउनुहुन्छ।
विपदको अस्थायी आवासको लागि जुन लाभग्राही निर्धारण गरेका थियौं, जिल्लाका 12 पालिका मध्ये 11 पालिकामा लाभग्राही कायम भएको थियो। टहराहरूको निर्माण कार्य सम्पन्न भइसकेका छ र अहिले सूचीमा परेकाहरू प्राविधिक तरिकाले मूल्याङ्कन गरेर पुननिर्माणमा जानुपर्छ।
बझाङ लगायत पश्चिम नेपाल क्षेत्र भूकम्पको उच्च जोखिम रहेकाले अहिलेका भूकम्प पीड़ितहरूको सुरक्षित आवास साथै पुराना ढुङ्गा माटोले बनेका जोखिम युक्त घरहरू भत्काएर भूकम्प प्रतिरोधक बनाउनु पर्ने जरूरी देखिन्छ। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
डाक्टर साहब, मेरी छोरीलाई त फेरि रुगा खोकीले सतायो भने किन होला?
आज भोलि वायु प्रदूषण धेरै नै बढेकाले रुगा खोकीको समस्या पनि बढेको छ। अझ यसले त मुटु रोग, फोक्सोको क्यान्सर, स्ट्रोक जस्ता प्राणघातक रोगको जोखिम पनि बढाएको छ।
त्यसो भए अब वायु प्रदूषण कम गर्न सकिन्छ होला त?
किन नसक्नु? हामीले फोहोर जलाएनौ, सवारी साधनको सर्भिसिङ समयमै गर्यौं भने, बाहिर निस्कदा सधैँ मास्कको प्रयोग गर्यौं भने यसले स्वास्थ्यमा पार्ने असर पनि कम गर्न सकिन्छ।
USAID स्वच्छ हावा परियोजनाद्वारा जनहितमा जारी।
विज्ञापनपछि अब बाँकी समाचार। झापा जिल्लाका अधिकांश पालिकाहरू बाढ़ीको उच्च जोखिममा रहेकाले विपद व्यवस्थापनको तयारी तीव्र गतिमा भइरहेको जिल्ला विपद व्यवस्थापन समिति झापाले जनाएको छ। समितिले आपतकालीन आश्रय स्थल तोक्ने, राहत वितरणको मापदण्ड बनाउने, जोखिममा पर्न सक्ने घरधुरीको तथ्याङ्क संकलन गर्ने, पालिकाहरूमा फोकल पर्सन तोक्ने र विपद व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउने प्रयास भइरहेको प्रमुख सहायक प्रमुख जिल्लाधिकारी विश्वराज नेपालले बताउनुभयो। जिल्लाका 15 पालिका मध्ये बाढ़ीको उच्च जोखिममा 6 पालिका रहेका छन्। गौरीगंज, कचन कवल, बारहदशी कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढ़ीको उच्च जोखिममा रहेको उहाँले बताउनुभयो। उहाँका अनुसार मेचीनगर, गौरीदह, अर्जुनधारा, कन्काई, दमक नगरपालिका बाढ़ीको मध्यम जोखिममा रहेका छन् भने हल्दीबारी, बुद्धशान्ति गाउँपालिका र बेर्थामोड नगरपालिका न्यून जोखिममा रहेका छन्। जिल्लामा बाढ़ीबाट विस्थापित हुन सक्ने परिवारलाई राख्न सम्बन्धित स्थानका विद्यालय, सामुदायिक भवन, रेडक्रस, स्वास्थ्य चौकी लगायतका 250 भन्दा बढ़ी स्थानलाई आकस्मिक आश्रयस्थल तोकिएको उहाँले बताउनुभयो। मदन भण्डारी लोकमार्ग अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिका एक फूलजोरमा ट्रिप्परले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। सदरमुकाम गाईघाटबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आएको ट्रिप्परले ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाका अनुसार गाईघाटबाट पूर्व बेलटारतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार रामधुनी नगरपालिका सुनसरीका रविन श्रेष्ठ र त्रियुगा नगरपालिका 3 चाँपका हीरा राईलाई विपरीत दिशाबाट आएको टिप्परले ठक्कर दिँदा दुवैजनाको घटनास्थलमा नै मृत्यु भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। भारतको उत्तर पूर्वी राज्य आसाममा बाढ़ीका कारण 18 जनाको मृत्यु भएको छ भने 6 लाख भन्दा बढ़ी मानिसहरू प्रभावित भएका छन्। बाढ़ीले 10 जिल्लाहरू होजाई, करीमगंज, मोरीगाउँ, नगाउँ, दीमा हसाओ, कछार, जिब्रुगढ़, हैलाकाण्डी, गोलाघाट र कार्बी आङलोङ पश्चिममा असर पारेको अधिकारीहरूले बताएका छन्। आसाममा 6,25,318 जना मानिसहरू बाढ़ीबाट प्रभावित भएका छन्। भारतमा लोकसभा निर्वाचनको मतगणना जारी छ। भारतीय निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार 543 सीटका लागि भएको लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी भाजपाले 243 सीटमा अग्रता हासिल गरेको छ। भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए 294 सीटमा अगाडि रहेको आयोगले जनाएको छ। कंग्रेस र त्यस आबद्ध विपक्षी गठबन्धनले 231 सीटमा अग्रता कायम राखेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गठबन्धनले मतगणनामा अग्रता कायम राखे पनि एक्जिट पोलले देखाए अनुसारकै भारी बहुमत ल्याउन नसक्ने देखिन्छ। निर्वाचन आयोगको तथ्याङ्क अनुसार भारतीय आम निर्वाचनमा औसतमा 66% मतदान गरेका थिए। लोकसभा निर्वाचन गत अप्रेलदेखि जून 1 तारीकसम्म 7 चरणमा मतदान भएको थियो। यसैबीच कंग्रेस आईका नेता राहुल गान्धीले आज पत्रकार सम्मेलनको आयोजना गरी सरकार बनाउन पहल गर्ने र वा विपक्षमा रही पार्टीलाई बलियो बनाउने भन्ने विषय भोलि निर्णय गर्ने बताउनु भएको छ। अहिलेसम्म एनडीएले 71, कंग्रेस नेतृत्वको इण्डिया गठबन्धनले 41 र अन्य दलले 5 सीट जितेका छन्। अब आर्थिक समाचार।
नेपालको भ्रमणमा रहनुभएका मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष जोनाथन ब्रुक्सले अर्थमन्त्री वर्षमान पुनसँग मंगलबार शिष्टाचार भेटवार्ता गर्नुभएको छ। उपाध्यक्ष ब्रुक्स नेतृत्वको टोलीले मन्त्री पुनसँग सिंहदरबार स्थित अर्थ मन्त्रालयमा शिष्टाचार भेटवार्ता गरेको हो। भेटमा मन्त्री पुनले एमसीसी परियोजनाको काम पूर्व निर्धारित मितिमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। एमसीसी परियोजना अन्तर्गतका आयोजनाको काम खण्ड खण्डमा भइरहेकोले पनि आफू समयमै सकिनेमा विश्वस्त रहेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो। भेटका क्रममा उपाध्यक्ष ब्रुक्सले एमसीसी परियोजना अन्तर्गत निर्माणाधीन विद्युत प्रसारण लाइन र सड़क निर्माणमा भइरहेको प्रगति बारे जानकारी दिनुभएको थियो। नेपाली बजारमा मंगलबार सुनको मूल्य उच्च रकमले वृद्धि भई नयाँ रेकर्ड निर्माण भएको छ। यस दिन सुन तोलामा 1700 रूपियाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला 141,000 मूल्यमा कारोबार भएको सुन मंगलबार भने 142,700 किनबेच भएको छ। मंगलबार चाँदीको मूल्य पनि तोलामा 25 रूपियाँले वृद्धि भएको छ। चीनको राजधानी बेजिङ स्थित नेपाली राजदूतावासले नेपाल पर्यटन बोर्ड र होटल एसोसिएशन अफ नेपाल हान संघको सहकार्यमा बेजिङमा पर्यटन प्रवर्धन कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरूको बारेमा जानकारी दिँदै चिनिया समुदायलाई नेपाल भ्रमणका निम्ति प्रेरित गर्न त्यहाँका पर्यटन व्यवसायीहरूलाई अनुरोध गर्नुभयो। नेपालको आर्थिक विकासको प्रमुख माध्यम पर्यटन उद्योग भएकोले त्यस क्षेत्रको विकासमा चिनिया उद्यमीहरूसँगको सहकार्य फलदायी हुने विश्वास राजदूत श्रेष्ठले व्यक्त गर्नुभयो। बेजिङ स्थित नेपाली राजदूतावासमा सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा होटल एसोसिएशन अफ नेपाल हानका अध्यक्ष विनायक शाहले नेपालको पर्यटन उद्योग तथा उपलब्ध सुविधाबारे उल्लेख गर्नुभयो। लुम्बिनी प्रदेशमा 1,12,63,00,000 भन्दा बढ़ी रकम बेरुजु रहेको पाइएको छ। प्रदेश प्रमुख अमिक शेरचन समक्ष मंगलबार बुझाइएको महालेखा परीक्षकको 6 वार्षिक प्रतिवेदन 2081 त्यस्तो उल्लेख गरिएको छ। महालेखा परीक्षक लुम्बिनी प्रदेश कार्यालयका नायब महालेखा परीक्षक घनश्याम पराजुलीले प्रदेश प्रमुख शेरचन समक्ष पेश गर्नुभएको प्रतिवेदनमा यस वर्ष मन्त्रालय समिति तथा अन्य संस्था समेत गरी 1,12,63,46,000 रूपियाँ बेरुजु कायम भएको उल्लेख छ। नेपाल उद्योग वाणिज्य महासंघको पहलमा तयार भएको स्टार्टअप नीति पारित भएकोमा महासंघले खुशी व्यक्त गरेको छ। मंगलबार महासंघमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्टार्टअप नीति स्टार्टअप विस्तारमा महत्वपूर्ण भएको बताउनुभयो। 2 वर्ष अघि महासंघले नीतिको मस्यौदा तयार पारी सरकारलाई प्रस्तुत गरेको थियो। त्यसमा व्यापक छलफलपछि हालै मन्त्री परिषदले स्टार्टअप नीति पारित गरेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालले नेदरल्याण्डसँग खेल्दै आईसीसी T20 विश्वकपको यात्रा शुरू गर्दैछ। नेपाली क्रिकेट टोलीले अघिल्लो चरणको आशा कायम राख्नका लागि आजको खेल जित्नुपर्ने हुन्छ। खेल नेपाली समय अनुसार राति 9:15 बजे शुरू हुँदैछ। अमेरिका र वेस्ट इण्डिजले संयुक्त रूपमा आयोजना गरिरहेको विश्वकपमा दुवै टोली पहिलो खेल खेल्दैछन्। दुवै टोली जितका साथ यात्राको प्रारम्भ गर्न चाहन्छन्। नेपालले अमेरिकाको डालासमा रहेको ग्रान्ड पेरी क्रिकेट मैदानमा नेदरल्याण्डसँग टसका लागि मैदान उत्रदा 10 वर्षपछि दोस्रो पटक विश्वकपको यात्रा शुरू गर्नेछ। सन् 2014 बंगलादेशमा भएको T20 विश्वकपपछि नेपाली टोलीले दोस्रो पटक विश्वकप खेल्न लागेको हो। विश्वकपका लागि तयारी गर्न भन्दै एक महिना अगाडि नै गएको नेपाली टोलीले अभ्यास राम्रो भएको प्रतिक्रिया दिएको छ। सोमबारको अभ्यासपछि आयोजित पत्रकार सम्मेलनमा नेपाली टीमका कप्तान रोहित पौडेलले नेदरल्याण्ड विरूद्ध जित निकाल्दै विश्वकप यात्रा शुरू गर्नका लागि तयार रहेको बताएका छन्। नेपाली टोली वेस्ट इण्डिज पुगेर 3 अभ्यास खेल खेलेर अमेरिका फर्केको थियो। अमेरिका फर्केपछि ह्युस्टनमा स्थानीय टोली ह्युस्टन हेरिकेन्ससँग 2 खेल खेलेर नेपाली टोली विश्वकप हुने स्थल डालास पुगेको थियो। विश्वकपको वार्म अप खेलमा पनि नेपाल क्यानाडासँग पराजित भएको थियो। नेदरल्याण्डले भने श्रीलंकालाई हराएको थियो। वर्षाका कारण नेपाल र नेदरल्याण्ड दुवैले दोस्रो अभ्यास खेल भने खेल्न पाएनन्। T20 आईमा नेपालका लागि नेदरल्याण्ड परिचित टोली हो। यी दुई टोलीले सन् 2015 यता 3 महिना अघिसम्म 12 खेल खेलिसकेका छन्। त्यसमा नेपालले 5 खेल र नेदरल्याण्डले 6 खेल जितेको छ। एउटा खेल भने नतिजा खेल निस्कन सकेन। नेपालले 5 मध्ये 3 खेल कृतिपुर स्थित त्रिवी मैदानमा जितेको थियो। नेदरल्याण्डसका प्रशिक्षक रायन कुक नेपालसँग पहिला पनि खेले पनि विश्वकपको पहिलो खेल महत्वपूर्ण हुने बताए। नेपाल र नेदरल्याण्ड्स रहेको समूह डीमा आज दक्षिण अफ्रिकाले श्रीलंकालाई 6 विकेटले पराजित गरेको छ। समूहमा अर्को टोली बंगलादेश रहेको छ। सबैले एक अर्कासँग खेलेपछि समूहका शीर्ष दुई टोली सुपर 8 पुग्नेछन्। काठमाडौँ महानगरपालिकाले विश्वकपको नेपालको पहिलो खेल टोली खेलबाट प्रत्यक्ष प्रसारण गर्ने भएको छ। महानगरपालिका र ओपन डोर इन्टरटेनमेन्ट युवा तथा खेलकुद मन्त्रालयको सम्मेलनमा टोली खेलमा प्रत्यक्ष प्रसारण गर्न लागेको हो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय भम। अब मौसम आगामी 24 घण्टामा कोशी मधेश र गण्डकी प्रदेश लगायत देशका पहाड़ी भूभागमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 1.5 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 22.5 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 28 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 37.3 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 22.4 मिलिमिटर। दिपालको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम 20.4 डिग्री सेल्सियस, वर्षा 24.4 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नौ सय मेगावाट क्षमताको अरूण तेस्रो जलविद्युत परियोजनाको सुरुङको ब्रेक थ्रू। ऊर्जा क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भनाई। राष्ट्रिय सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफल सम्पन्न। बजेटले निजी क्षेत्रको लगानी प्रवर्धन गर्ने अर्थमन्त्री वर्षमान पुनको विश्वास। उदयपुरको त्रियुगामा ट्रिपरको ठक्करबाट 2 जनाको मृत्यु। भारतमा लोकसभा निर्वाचनको मतगणना जारी। प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपाको 243 सीटमा अग्रता। र T20 विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपालले आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै। इसके साथ ही साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।